यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारद्वारा काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाउन शुरू। सुरक्षित स्थानमा सारिदिन भन्दै वास्तविक सुकुम्बासीहरू सरकारको सम्पर्कमा। पोखरा महानगरपालिकाद्वारा पनि अनधिकृत संरचना 35 दिनभित्र हटाउन सूचना जारी। वैशाख महिनाको 1 देखि 12 गतेसम्म मात्रै देशभर 422 विपदका घटना भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क। इरानसँगको दोस्रो चरणको वार्ताका लागि पाकिस्तान आउने तयारीमा रहेको अमेरिकी प्रतिनिधि मण्डलको भ्रमण स्थगित। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत हिजोको खेलमा नेपाल यूएईसँग 37 रनले विजयी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउने क्रममा काठमाण्डुको थापाथली, गैरी गाउँ र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्ती शान्तिपूर्ण रूपमा खाली गरेको छ। अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था नभएको र त्यहाँ बसोबास गरिरहनु भएका नागरिकले सरकारको अभियानलाई सहयोग गरेको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो। यस्तै काठमाण्डु महानगरपालिका 9 स्थित गौरी गाउँको सुकुम्बासी बस्ती पनि खाली गरिएको छ। सुरक्षाकर्मीको उल्लेख्य उपस्थितिमा गौरी गाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर सिनामंगल स्थित सुकुम्बासी बस्तीका घर टहरा खाली गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। यसै गरी भक्तपुरको मनोहराका सुकुम्बासी पनि घर टहरा छाडेर गएका छन्। सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुर थिमी नगरपालिका 1 लोकनथली स्थित मनोहरा खोला किनारका सुकुम्बासीले आफै बस्ती छाडेका हुन्। सरकारको सुकुम्बासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै त्यहाँका 777 परिवारले बस्ती छाड्न थालेका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले मनोहरा सुकुम्बासी बस्तीका 80% सामान लिएर बस्ती छाडेको जानकारी दिनुभयो। मनोहरा सुकुम्बासी बस्तीमा 777 घर टहरामा करिब 1600 भन्दा बढ़ी मानिस बसोबास गरिरहेका उहाँले जानकारी दिनुभयो। भक्तपुरको मनोहरा खोला किनार स्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउने क्रममा सुकुम्बासी बस्तीका बासिन्दाको आक्रमणबाट 22 सुरक्षाकर्मी घाइते भएका छन्। हिजो साँझ परेपछि सुकुम्बासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी 7 पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले मनोहरा सुकुम्बासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुंगा, इटा र बोतल प्रहार भएको जानकारी दिनुभयो। आक्रमणमा परि मध्यपुर थिमी प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुंगाना सहित 11 प्रहरी घाइते भएका छन्। त्यसै गरी आक्रमणमा सशस्त्र प्रहरी बल नम्बर 22 दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप 11 जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिनुभयो। आज बिहानैदेखि फेरि संरचना भत्काइने उहाँले बताउनुभयो। सरकारले बस्ती खाली गरेका परिवारहरूमध्ये वास्तविक सुकुम्बासी पहिचान गरी सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर एक स्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरेको छ। 2079 सालमा बागमती सभ्यता एकीकृत विकास समितिले तयार गरेको प्रतिवेदन अनुसार उपत्यका नदी किनारमा 3496 घरधुरी अव्यवस्थित बसोबासी रहेका छन्, जसमध्ये काठमाण्डू महानगरभित्र 2245, कागेश्वरी नगरपालिकामा 90, बुढा नीलकण्ठमा 156, ललितपुर महानगरपालिकाभित्र 17 र भक्तपुर नगरपालिकामा 773 अव्यवस्थित बसोबासी रहेका छन्। यसै गरी पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका सार्वजनिक एलानी र प्रति जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको छ। महानगरले सूचना जारी गर्दै बिना अनुमति पहुँचका आधारमा कब्जा गरिएका जग्गा र त्यहाँ बनेका भौतिक संरचना खाली गर्न भनेको हो। सार्वजनिक जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूले संरचना निर्माण गरी कार्यालय सञ्चालन गर्ने, भाडामा लगाउने र पर्खाल लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो आएकाले यस्तो कदम चालिएको महानगरले जनाएको छ। वीरगंज महानगरपालिकाले मुख्य सड़क विस्तारका क्रममा पूर्ण रूपमा भूमिहीन बनेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत संकलन शुरू गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै राजमार्गको दायाँ बायाँ 25-25 मिटर क्षेत्रभित्र सड़क विस्तारका क्रममा डोजर प्रयोग गरी संरचना हटाइएपछि पूर्ण रूपमा भूमिहीन बनेका नागरिकहरूलाई आफ्नो विवरण पेश गर्न आह्वान गरेको छ। सड़क विस्तारको क्रममा भूमिहीन भएका मुख्य सड़कवासीहरू अन्य स्थानमा समेत कुनै घर जग्गा नभई पूर्ण रूपमा भूमिहीन बनेका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले विवरण संकलन गर्न लागिएको नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनुभयो। महानगरपालिकाले प्रभावित सबैलाई 30 दिनभित्र आवश्यक कागजात सहित आफ्नो विवरण बुझाउन अनुरोध गरिएको उहाँले बताउनुभयो। विभिन्न विपज्जन्य घटनामा परेर यो महिनाको 12 दिनमा 23 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 गतेदेखि 12 गतेसम्म भएका 422 विपदका घटनामा उनीहरूको मृत्यु भएको हो। ती घटनामा 73 जना घाइते भएका र 527 परिवार प्रभावित भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा बढ़ी 7 जनाको आगलागीमा परेर ज्यान गएको छ। चट्याङबाट 4, हावाहुरीका कारण 4, लेख लागेर 2, डुंगा पल्टिँदा 2 जनाको मृत्यु भएको छ। यस्तै बन्डढेलोबाट 1, सर्पदंशबाट 1, जनावरको आक्रमणबाट 1 र पहिरोबाट 1 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै विपज्जन्य घटनामा 3 जनाको मृत्यु भएको र अन्य 7 जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले विपज्जन्य घटनाका सावधानी अपनाउन र घटना भएमा तत्काल सम्बन्धित फोकल पर्सन वा प्रहरी कार्यालय तथा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। मौसम बदलीसँगै देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेख अनुसार लमजुङ, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ। प्राप्त विवरणमा सबैभन्दा बढ़ी लमजुङमा 87.4 मिलिमिटर धेरै भारी वर्षा नजिक वर्षा भएको छ भने रोल्पामा 65.2, प्युठानमा 74.6 र काभ्रेमा 63.6 मिलिमिटर वर्षा भारी वर्षा भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक आचार संहिता पालनामा जोड़ दिनुहुँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिकाले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारण गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागि परेको बताउनुभयो। नवलपरासी पश्चिममा केरा खेती फस्टाए पनि किसानले भने प्रति दर्जन 50 भन्दा बढ़ी मूल्य पाउन सकेका छैनन्। किसान भन्दा बिचौलियाको काम गर्नेले बढ़ी फाइदा लिइरहेको भन्दै केरा उत्पादक किसानले त्यसको अनुसन्धान हुनुपर्ने र आफूहरूलाई न्याय दिनुपर्ने माग राखेका छन्। नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
उत्पादनदेखि उपभोक्तासम्म पुग्दा बिचौलियाको बढ्दो रजगजका कारण किसान प्रत्यक्ष मारमा परेका हुन्। केरा उत्पादक किसानहरूले अहिलेसम्म केराको मूल्य दर्जनको 50 रूपियाँ भन्दा बढ़ी पाउन सकेका छैनन्। बजारमा अहिले केराको मूल्य आकाशीय पनि अधिकतम 50 रूपियाँ भन्दा माथि किसानको हातमा कहिल्यै नपरेको बताउनुहुन्छ केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लक्खु यादव।
अहिले बजारमा 350 रूपियाँसम्म उहाँहरूले मीडियामा आइरहनु भएको छ, तर हाम्रो स्थानीय किसानले अहिलेसम्मको 50 भन्दा माथि पाउन सक्ने सम्भावना, त्यो रेट बढेको बेला पनि रेट घटेको बेला पनि अहिलेसम्मको इतिहासमा 50 भन्दा माथि क्रस गरेन। त्यो 50 र 350 को बीचमा जो पैसा छ त्यो कहाँ गयो? राज्यले अनुसन्धान गर्नु पर्यो के त्यसमा।
काठमाडौँ बाहेक अन्य स्थानमा ढुवानी खर्चका हिसाबले मूल्य केही कम हुने भए पनि किसानले 35 रूपियाँदेखि 45 रूपियाँ भन्दा माथि पाउन नसक्दा किसानको लागत मूल्य समेत उठ्ने अवस्था छैन। उखु खेतीबाट विस्थापित भएका यहाँका किसान केरा खेतीबाट समेत विस्थापित हुने अवस्था आएको छ। ठाउँ ठाउँमा कमिशन र बिचौलिया पोस्नु पर्दा किसान चिन्तित छन्। सुस्ताचारका किसान बैजनाथ कानो।
अब रेट त त्यही 30-35 भनिरहेछन्, लास्टै 40-45 छ राम्रो केरा।
सिंचाई अभाव र भारतबाट आयात हुने केराका कारण स्थानीय किसान झन समस्यामा परेका छन्। उत्पादन लागत बढ़दो भए पनि बिक्री मूल्यमा सुधार नहुँदा किसान निरुत्साहित हुँदै गएका छन्। स्थानीय किसानहरूका अनुसार मल श्रम र ढुवानी निरन्तर बढ़िरहेको छ, तर त्यस अनुसारको मूल्य नपाउँदा खेतीबाट लाभ लिन कठिन भइरहेको भनाइ छ। सुस्ताकै अर्का किसान लीला बहादुर गुरुङको।
अब यसमा चाहिँ अब बिचौलीहरू अब 2-3 लगाएर दिनु पर्यो, उहाँ अब मन्डीमा दिनु पर्यो, मन्डीले फेरि बेच्नु पर्यो, उनीहरूले फेरि उपभोक्तासँग पुग्दा त अब
बिचौलियाले खेतबाट सस्तोमा खरिद गरेर बजारमा अत्याधिक मूल्यमा बिक्री गर्ने प्रवृत्तिले किसान र उपभोक्ता दुवैलाई असर पुर्याएको उनीहरूको भनाइ छ। पश्चिम नवलपरासीमा झण्डै 2000 बिघामा केरा खेती हुँदै आएको छ। किसानहरूले बजार अनुगमन कडाई गर्न, मूल्य निर्धारणमा पारदर्शिता ल्याउन र बिचौलिया नियन्त्रणका लागि प्रभावकारी नीति लागू गर्न सरकारसँग माग गरेका छन्। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिल वस्तुले क्षमताभन्दा दोब्बर भार बोकेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनमाथि कड़ा कार्यवाही गरेको छ। विशेष जाँच अभियानका क्रममा ओभरलोड बोकेका 25 भारतीय ट्रकलाई नियन्त्रणमा लिई कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो। प्रहरीका अनुसार ती सवारी साधनले निर्धारित क्षमता भन्दा दोब्बर भार लिएर नेपाल प्रवेश गरेका थिए। यस्ता ओभरलोड सवारीका कारण सड़क दुर्घटनाको जोखिम बढ़नुका साथै सड़क संरचनामा समेत गम्भीर क्षति पुग्ने भएकाले निगरानी कड़ा पारिएको हो। कार्यवाहीमा परेका प्रत्येक ट्रकबाट 10,000 रूपियाँका दरले जरिवाना गरिएको छ, जस अनुसार एकै दिन 25 ट्रकबाट कुल 2,50,000 रूपियाँ राजस्व संकलन भएको छ। कोशी प्रदेशको मुख्य पर्यटकीय स्थल धनकुटाको भेडेटारमा संचालित स्काईवाकप्रति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़न थालेको छ। 60 फीट अग्लो स्काई टावरमा 130 फीट ग्लास ब्रिज रहेको स्काईवाक अवलोकनका लागि अहिले दैनिक 500 हाराहारीमा पर्यटक पुग्ने गरेका छन्। मोरङबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
धनकुटा जिल्लाको सांगुरीगढ़ी गाउँपालिका वार्ड नम्बर 6 संचालित स्काई वाकमा भारतको पश्चिम बंगाल, दार्जीलिङ तथा सिक्किम लगायत नेपालका विभिन्न ठाउँबाट पर्यटकहरू पुग्ने गरेका छन्। स्काई वाक अवलोकनका लागि भेटार आउनुभएका इलाम सूर्योदय नगरपालिका 10 यादव अधिकारीले पर्यटन क्षेत्रको विकासमा स्काई वाकले मदत पुर्याएको बताउनुभयो।
फर्स्ट टाइम आएको राम्रै लाग्यो। पर्यटन विकासको लागि त अब यस्तै कुराहरू नै हो। स्काई वाक भनेपछि सबैलाई रहरकै विषय रहन्छ। हामी के रहेछ त भनेर हेर्न आयौं भनेपछि इन्टरनल एक्सटर्नल पर्यटनको लागि यसले राम्रै नै गर्छ।
काठमाडौँका साइमन मावोले पनि यस्ता पर्यटकीय स्थलको निर्माणले आर्थिक क्रियाकलापमा टेवा पुग्ने बताउनुभयो।
भेडेटार नि फर्स्ट टाइम स्काउवाक आउँदा राम्रो लाग्यो। नेपालकै मान्छेहरू नि भयो, तर अब कति विदेशी टुरिस्टहरू आएर इन्कमहरू बढ्छ, सबले कामहरू पाउँछ।
कोशी प्रदेश सरकारले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याएको पहिलो परियोजना स्काईवाक प्रदेश लगानी प्राधिकरण धनकुटाको सांगुरीगढ़ी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा निजी कम्पनीको लगानीमा सञ्चालनमा आएको हो। साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले 2 वर्ष अघि सञ्चालनमा आएको स्काई वाकले पर्यटन प्रदर्शनमा मदत पुर्याएको बताउनुभयो।
प्रदेश सरकारले अनुमति दिएको स्थानीय सरकारले 2 पालिका साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिका र प्रदेश सरकार 3 सरकारको 25 स्वामित्व हुने गरी 25 वर्ष लिजमा यो चाहिँ निजी लगानीकर्ताहरूले लगानी गरेको हो। पर्यटकहरू अहिले आइ नै राख्नु भएको छ। अहिले त यो सिजन पनि हो, तराईतिर गर्मी बढेकोले चिसो खानाको लागि पर्यटकहरू आइराख्नु भएको छ। यो सुरुवात भइसके पछाडि एक हिसाबले यसले एउटा आकर्षण बढाएको छ भेडेटारलाई।
करिब 20 करोड रुपियाँको लगानीमा निजी कम्पनीले सञ्चालनमा ल्याएको स्काई वाक चढ्नका लागि एकजना व्यक्तिका लागि 500 रुपियाँ शुल्क लाग्ने गर्दछ। स्काई वाक चढ्नका लागि शुल्क महँगो भएकाले शुल्क घटाउन समेत पर्यटकहरूले आग्रह गरेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा इरानसँगको दोस्रो चरणको वार्ताका लागि पाकिस्तान आउने तयारीमा रहेको अमेरिकी प्रतिनिधि मण्डलको भ्रमण स्थगित गर्नुभएको छ। पाकिस्तानमा रहेको इरानी प्रतिनिधि मण्डलले अमेरिकासँगको दोस्रो चरणको वार्तामा बस्न अस्वीकार गर्दै स्वदेश फर्केपछि ट्रम्पले अमेरिकी प्रतिनिधि मण्डलको पाकिस्तान भ्रमण स्थगित गर्नुभएको हो। अमेरिकी टीभी च्यानल फक्स न्यूजसँगको कुराकानीमा आफूले अन्तिम समयमा अमेरिकी टोलीलाई पाकिस्तान जानबाट रोकेको उहाँले बताउनु भएको छ। 18 घण्टा लामो उडान गरेर इस्लामाबाद जानु व्यर्थ रहेको र आवश्यकता पर्दा इरानीहरूले वार्ताका लागि अमेरिकालाई जुनसुकै बेला पनि बोलाउन सक्ने ट्रम्पको भनाई रहेको छ। मध्य पूर्वका लागि अमेरिकी दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाई जेरेड कुस्नर इरानसँगको वार्ताका लागि इस्लामाबाद आउने कार्यक्रम रहेको थियो। इरान अमेरिका बीच वार्ता गराउन इस्लामाबादले मध्यस्थता गरिरहेको छ। रूसले युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। एक आवासीय भवनमा आक्रमण भएको थियो। शुक्रबार राति रूसले नेप्रो शहरमा व्यापक हवाई आक्रमण गरेको युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ। युक्रेनले पनि रूसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरेको बताइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनालाई विद्युत खरिद सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणले सम्पर्क गर्न आग्रह गरेको छ। प्राधिकरणले स्थानीय तहको कम्तीमा 51% साझेदारीमा निर्माण हुने 1 मेगावाटसम्मका जडित क्षमता भएका सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता गर्न लागेको छ। प्राधिकरणको 2082 कार्तिक 19 बैठकबाट सौर्य विद्युत आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय भएको थियो। स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाको प्रति युनिट 4.99 रुपियाँ कायम गरिएको छ। त्यस्ता आयोजनाबाट उत्पादित बिजुली किनबेच सम्झौता चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय विद्युत प्राधिकरणले गरेको छ। प्राधिकरणको यही वैशाख 2 गतेको निर्णय अनुसार यसै महिनाको अन्तिमसम्ममा आवश्यक कागजात सहितको निवेदन दिन आग्रह गरिएको छ। आयोजनालाई प्राधिकरणको 3311 केभी क्षमताको ग्रिड वा वितरण सबस्टेशनमा जडान गरिने भएको छ। प्राधिकरणले विद्युत किन्ने सम्झौताका लागि निवेदन, कम्पनी दर्ताको प्रमाण पत्र, स्थानीय तहको कम्तीमा 51% शेयर रहेको अध्यावधिक शेयर लागत लगायतका विवरणहरू पेश गर्नुपर्ने भनेको छ। भारतबाट 100 रुपियाँ भन्दा बढ़ीको सामान ल्याउन भन्सार तिर्नुपर्ने व्यवस्था भएपछि नेपाल भारत सीमाको जमुना नाकाको यात्रु शाखाको भन्सार राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। वैशाख 4 गतेदेखि भारतबाट 100 रुपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार राजस्व संकलन गर्न थालिएपछि जमुना स्थित भन्सार यात्रु शाखामा राजस्व संकलन वृद्धि भएको नेपालगंज भन्सार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख जनार्दन पौडेल नेपाली उपभोक्ताहरू हरेक सामान किन्नका लागि सीमा पारी भारत जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाई गरिएको जनाउँदै यसबाट यात्रु शाखाको राजस्व वृद्धि हुनका साथै नेपाली क्षेत्रको व्यापार व्यवसायमा सुधार हुने अपेक्षा गरिएको बताउनुभयो। त्यस्तो व्यवस्था हुनु अघि जमुना नाकाको यात्रु शाखामा दैनिक करिब 2,00,000 देखि 2,75,000 रुपियाँसम्म राजस्व संकलन हुने गरेकोमा कडाई गरिएपछि दैनिक 3,60,000 राजस्व संकलन हुने गरेको छ। नेपालगंज उद्योग वाणिज्य संघले नाकामा बढ़ाई गरिएपछि धेरै नेपाली उपभोक्ता सीमा पारी जान छोडेकोले नेपालगंज कोलपुर लगायतका बजारहरू चलायमान हुन थालेको जनाएको छ। नेपाल बंगलादेश आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उपायका बारेमा बंगलादेशमा छलफल भएको छ। बंगलादेश स्थित नेपाली दूतावासले शुक्रबार साँझ बंगलादेशको रंगपुरमा आयोजना गरेको नेपाल बंगलादेश सम्बन्ध आर्थिक सहकारीको प्रवर्धन विषय कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले पारवान, व्यापार, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटन लगायतका क्षेत्रमा द्विपक्षीय सहकारीका सम्भावनाहरू व्यापक रहेको उल्लेख गर्दै विदेश बीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तार हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा वक्ताहरूले विदेशका व्यावसायिक समुदाय बीच सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको ढाका स्थित नेपाली दूतावासले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
आईसीसी क्रिकेट विश्वकप लीग टूमा घरेलु टोली नेपाल 37 रनले विजय भएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा शनिबार भएको खेलमा 201 रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको यूएई 48.2 ओभरमा अल आउट हुँदै 163 रनमा समेटियो। बलिङमा उत्कृष्ट प्रदर्शन गरेका करण केसीले 19 रन खर्चेर 4 विकेट लिए। त्यसैगरी सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतक मा 48.2 ओभरमा 10 विकेट गुमाउँदै 200 रन बनाएको थियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले 75 रनको अर्धशतकीय इनिङ खेले। ओपनर कुशल भुर्तेलले 24 रन जोड़े। यूएईका अजय कुमार र जुनेद सिद्दिकीले 3-3 विकेट लिए। तालिकामा घरेलु टोली 14 अंकका साथ 7 स्थानमा छ। पराजित यूएई भने 10 अंकसहित 8 स्थानमा छ। नेपालले 21 खेल खेल्दा 6 जीत र 13 हार बेहोरेको छ। अब लीग टूमा नेपालले यही 16 गते ओमान विरूद्ध खेल्नेछ। यसैगरी नेपालले वैशाख 18 गते यूएई विरूद्ध र वैशाख 22 गते ओमान विरूद्ध पनि दोस्रो खेल खेल्नेछ। लीग चरणका खेल सकिएपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि फाइनलमा भेट हुनेछ। इलाममा सम्पन्न तेस्रो संस्करणको इलाम गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ। फाइनल खेलमा न्यूरो टीम एनआरटीलाई पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जीत सुनिश्चित गर्यो। खेलको 47 मिनटमा जर्सी नम्बर 17 सौरभ लिम्बुले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। त्यसको 3 मिनटपछि 50 मिनटमा जर्सी नम्बर 88 मिलन चामलिङले अर्को गोल थप्दै टोलीलाई 2-0 मजबूत अवस्थामा पुर्याए। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मच्छिन्द्रका प्रदीप बुढाथोकी म्यान अफ द म्याच घोषित भए। उपाधिसँगै मच्छिन्द्रले नगद 10,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एनआरटीले 5,00,000 पाएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भागका थोरै स्थानहरूका साथै लुम्बिनी प्रदेशको तराई भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.9 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:41 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा काठमाण्डु उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाउन शुरू। सुरक्षित स्थानमा सारिदिन भन्दै वास्तविक सुकुम्बासीहरू सरकारको सम्पर्कमा। पोखरा महानगरपालिकाद्वारा पनि अनधिकृत संरचना 35 दिनभित्र हटाउन सूचना जारी। वैशाख महिनाको 1-12 गतेसम्म मात्रै देशभर 422 विपदका घटना भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क। इरानसँगको दोस्रो चरणको वार्ताका लागि पाकिस्तान आउने तयारीमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण स्थगित। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत हिजोको खेलमा नेपाल युएईसँग 37 रनले विजयी। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।